आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। मित्र, आज पनि तपाई सबैलाई यो तपाईहरूकै आफ्नो कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु तथा नमस्कार अनि जय मसीह। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी योहन्ना 7 अध्यायबाट अध्ययन गर्नेछौ र हाम्रो अध्ययनको खण्ड हुनेछ योहन्ना 7 अध्याय 1-24 पदसम्म। यस सात अध्यायमा अति नै सुन्दर सत्यताहरू पाउँदछौ जुन हुन् प्रभु येशू जीवनको पानी हुनुहुन्छ र उहाँले ती व्यक्तिहरूलाई पवित्र आत्मा दिन प्रतिज्ञा गर्नुहुन्छ जसले उहाँमा विश्वास गर्छन्। त हामी यस अध्यायमा मुख्य विषयको रूपमा देख्नेछौ येशू मन्दिरमा झुप्रे बासको वा डेरा बासको चाडमा सिकाउनुहुन्छ। योहना सात अध्यायको एक पदमा भनिएको छ, यसपछि येशू गालीमा नै घुमफिर गर्नुभयो तर उहाँ यहुदियामा जान चाहनु भएन किनभने यहुदीहरू उहाँलाई मार्न दाउमा थिए। यी कुरा यो योहन्नाको आम साधारण अभिव्यक्त हो जब हामीलाई कालक्रमिक तस्विर दिन्छन्। छ अध्यायमा उल्लेखित घटनाहरूले गालिल र गालिलको समुद्रमा स्थान लिएको थियो तर त्यो भन्दा पहिले येशू यरूशलेममा जानुभएको थियो जहाँ बेतसेदाको दहमा कुज व्यक्तिलाई विश्राम दिनमा निको पार्नुभएकोले उहाँको बारेमा विवाद उठेको थियो। यो यस्तो देखिन्छ कि अध्याय छ को घटनाहरू करिब एक वर्ष क्रुसको घटित घटना भन्दा अघि अप्रेलमा घटित भएको थियो। सात अध्यायमा घटनाहरू करिब छ महिना पश्चात वा छ महिनापछि अक्टूबरमा भएको हुन सक्छ। मत्ती पन्ध्रदेखि अठार अध्याय र मर्कुस सातदेखि नौ अध्याय र लुका नौ अध्याय ती घटनाहरूको सम्बन्ध देखाउँदछ जुन यस अवधिमा घटित भएको थियो। उहाँको सेविकाईको आखिरी वर्ष अवधिमा उहाँले मुख्यतया आफ्नो क्रियाकलापहरू गालिलमै सीमित राख्नुभयो। यहाँ पद एकमा भनिएको छ, यी कुरापछि येशू गालिलमा नै घुमफिर गर्नुभयो तर उहाँले यहुदियामा घुमफिर गर्ने इच्छा गर्नुभएन। किन उहाँ यहुदियामा घुमफिर गर्न इच्छा गर्नुभएन भन्दा त्यहाँ यहुदी धार्मिक शासकहरू उहाँलाई मार्ने योजना बनाइरहेका थिए। येशूले ईश्वरीय कार्यक्रम वा योजनाको पक्ष रहनुभएको छ जुन उहाँको पिताले उहाँलाई दिनुभएको थियो। उहाँको समय नाउँजेल यी धार्मिक शासकहरूले उहाँलाई कति पनि छुन सक्ने थिएनन्। अहिले हामी उहाँको जीवनको अन्तिम छ महिनाहरूमा प्रवेश गरिरहेका छौं अनि पहिलो घटना जुन योहन्नाले त्यस अवधिमा रेकर्ड गर्दछन् जुन यो हो अर्थात डेराबासको चाडको यो घटना। पद एकले भन्दछ, यो प्रकट गर्दछ कि आँधी तूफान ख्रिष्टको जीवनको वरिपरि जमा भइरहेको छ। छ महिनापछि त्यो आँधी यसको सम्पूर्ण क्रोध र प्रचण्डता सहित क्रुसमा येशूमाथि प्रहार हुनेछ। मित्र, यो आँधी अझै पनि चलिरहेको छ। उहाँलाई त्यति धेरै आलोचना गरिन्दछ र उहाँको बारेमा त्यति धेरै विभिन्न विचारका विवादहरू छन् जस्तो कि संसारमा कुनै व्यक्तिको बारेमा भएको छैन। वा आज पनि विवादस्पद हुनुहुन्छ। यद्यपि आँधीहरू जम्मा भेला भइरहेको भए पनि येशूले यस समयलाई त्याग्न अलग्गै टाढा रहने आफ्नो विधि चुन्नुभयो। उहाँ डरले होइन यहाँ गालिलमा रहनुभएको तर उहाँ मारिनलाई परमेश्वरले तोक्नु भएको समय नआउन्जेल वा नआएको कारण त्यो बेला उहाँ गालिलमा रहनुभयो। यरूशलेम अहिले उहाँ जानुभयो किनभने यो डेराबासको झुप्रेबासको चाड थियो। दुई पदमा भनिएको छ, अब यहुदीहरूका छाप्रेबासको वा झुप्रेबासको चाड नजिकै थियो। मित्र, यहुदीहरूका तीन प्रमुख चाडहरू थिए जुनमा सामेल हुन हरेक पुरूष यहुदीहरू यरूशलेममा जानै पर्दथ्यो। हाम्रो प्रभुले व्यवस्थाको पालन गर्नुभयो वा निस्तार चाड अवधि डेराबास वा झुप्रेबास चाड अवधि पेन्टिकोस्टको चाड अवधिमा यरूशलेममा जानै परेको थियो र जानुभयो। डेराबासको वा झुप्रेबासको चाडको लेबी त्यस अध्यायमा वर्णन गरिएको छ। यो मिश्रबाट इसरायलीहरूको अद्भुत छुटकाराको उत्सव मनाउने महान आनन्द र खुशीको चाड थियो किनभने तिनीहरू उजाड स्थान यात्रा अवधिमा पालहरूमा वा डेरा वा छाप्रोहरूमा रहने गरेकोले यो डेरा वा छाप्रोहरूको चाड हो। त्यहाँ तुरैहरूको फुकाईहरू हुन्थे र सत्तरी साँडेहरू चढाइन्दथे अनि त्यस बेला मन्दिरमा आखिरी दिनमा दोब्बर भाग पानी खनाइन्दथ्यो। यो चाहिँ यो कुराको तिनीहरूलाई याद दिलाउन थियो कि परमेश्वरले तिनीहरूलाई उजाड स्थानमा पानी दिनुभयो। तिनीहरूले सिलियोमको दहबाट पानी ल्याएर साँच्चै नै पानीको काठको ठूलो गोलो भाँडामा खन्याउथे। यस चाडको अवधिमा भित्री चोकमा मसाल बालिन्थ्यो जुनले यो
भित्री चोकलाई उज्यालो पारिदिन्थ्यो। यसले चाहिँ आगोको खामाको संकेत गर्दथ्यो। जब तिनीहरू उजाड स्थानको यात्रामा थिए त्यसबेला परमप्रभुले तिनीहरूलाई आगोको खामाद्वारा अगुवाई गर्नुभएको थियो र यसको यादमा तिनीहरूले यो गर्ने गर्दथ्यो। अहिले हामी बुझ्न सक्छौ कि बादलको खामा र आगोको खामा जुनले इसरायलका सन्तानहरूलाई डोर्याएको थियो दुवै हाम्रा प्रभु येशू ख्रीष्टको तस्वीरहरू थिए। पुरानो नियममा सबै यहोवा परमेश्वरको चाडहरू झुप्रेवासको वा डेराबासको चाड बाहेक सबै पूरा भइसकेका छन्। यो चाहिँ तब पूरा हुनेछ जब हाम्रा प्रभु पृथ्वीमा फर्कनुहुन्छ। यसरी यसले त्यस समयको महान आनन्दको प्रतीक गर्दछ। तीनदेखि पाँच पदमा भनिएको छ, यस कारण येशूका भाइहरूले उहाँलाई भने, यो ठाउँ छाडेर यहुदिया जानुहोस् र तपाईँले गरिरहनुभएका कामहरू तपाईँका चेलाहरूले पनि देखुन्। जुन मानिसले ख्याति प्राप्त गर्न चाहन्छ त्यसले गुप्तमा काम गर्दैन। तपाईँ यी कामहरू गर्नुहुन्छ भने आफूलाई संसारमा प्रकट गराउनुहोस्, किनकि उहाँका भाइहरूले पनि उहाँमाथि विश्वास गर्दैनथे। यहाँ उल्लेखित भाइहरू उहाँका चेलाहरू थिएनन् तर सौतेनी भाइहरू थिए। तिनीहरूको नाउँ हामीलाई मती 13:55 पदमा दिइएका छन्, याकुब, युसुप, सिमोन र यहुदा। अनि उहाँको सौतेनी भाइ याकुब एक ती व्यक्ति थिए जसले याकुबको पत्र लेखे। अनि सम्भवत सौतेनी भाइ यहुदाले यहुदाको पत्र लेखे जुन हामी नयाँ नियममा पाउँदछौं। यो निश्चय नै थुप्रै साल पछि तिनीहरू उहाँलाई विश्वास गरी यी पत्रहरू यो पुस्तकहरू लेखेका थिए। तर यस समयमा चाहिँ उहाँका भाइहरूले उहाँलाई विश्वास गर्दैनथे। तिनीहरूले उहाँलाई सल्लाह दिइरहेका छन् जुन उहाँ कति पनि प्रयोग गर्न सक्नुहुन्न, अभ्यास गर्न सक्नुहुन्न। छ पदमा भनिएको छ, येशूले तिनीहरूलाई भन्नुभयो, मेरो उपयुक्त समय अझै आएको छैन, तर तिमीहरूका निम्ति त सबै समय उपयुक्त छ। तिनीहरू येशूलाई आफ्नो अविश्वासबाट सुझाव दिइरहेका छन् तर येशू तिनीहरूको सल्लाहको सुझावको लिनुहुन्न, ग्रहण गर्नुहुन्न। उहाँ योजना अनुसार चलिरहनु भएको छ र यो उहाँको आफ्नो पिता परमेश्वरको योजना हो। उहाँ संसारको बुद्धि ज्ञानको पछ्याइरहनु भएको छैन, न उहाँ आफ्नै बुद्धि ज्ञान दिमागको नै कहिले पछ्याइरहनु भएको थियो। उहाँ निश्चित पिताबाटको योजनामा हुनुहुन्छ, उहाँ पिताको इच्छा गरिरहनु भएको छ। मित्र, मेरो बेला आएको छैन भन्ने कथनको बीचमा यो सानो शब्दको ध्यान दिनुहोस्, अझ। येशूले भन्नुभएन कि उहाँ चाडको समयमा यरूशलेममा जानुहुने छैन, तर उहाँ तिनीहरूसँग सार्वजनिक रूपमा आफ्नो चमत्कारपूर्ण कामहरूद्वारा आम जनताको कृपा समर्थन पाउन गइरहनु भएको थिएन। उहाँ आफ्नो पिताले तोक्नु भएको समयमा र उहाँको पिताको मार्गमा जानुहुनेछ। 7-9 पदमा भनिएको छ, संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन तर मलाई त घृणा गर्दछन्, किनकि संसारको विषयमा त्यसका कामहरू दुष्ट छन् भनी म गभाइदिन्छु। तिमीहरू यस चाडमा जाओ, म यस चाडमा जान्न, किनभने मेरो समय अझ पूरा भएको छैन। तिनीहरूलाई यसो भनेर उहाँ गलिलमै रहनुभयो। यो संसार ख्रीष्टसँगको शत्रुतामा छ, विरोधमा छ। कारण यो हो कि हाम्रा प्रभु येशू ख्रीष्ट संसारको ज्योति हुनुहुन्छ। उहाँले त्यो ज्योतिको प्रकट गरिदिनुहुन्छ र त्यो ज्योतिले हरेक कुरा जे जति गलत छन् त्यसको प्रकट गरिदिन्छ। यसले पापको प्रकट गर्दछ। उहाँले पापहरूको निन्दा गर्नुहुन्छ, त्यसको खण्डन गर्नुहुन्छ। त्यही नै कारण आज पनि उहाँलाई घृणा गरिन्दछ। उहाँका खाली उपस्थितिद्वारा, उहाँका खाली जीवनद्वारा उहाँले पापको निन्दा गर्नुहुन्छ। यसले मानिसमा शत्रुता खड़ा गरिदिन्छ किनभने मानिसको हृदय दुष्ट छ। ख्रीष्ट क्रूसमा जानुभयो किनभने उहाँले मानव जातिलाई प्रेम गर्नुभयो। उद्धार गर्ने प्रेम नै एक कुरा हो जुनले शत्रुतापूर्ण मानिसको हृदयलाई तोडिदिएको छ, पगालिदिएको छ। हामी यो कुरा टार्ससको साउलको जीवनमा देख्छौ। यिनले प्रभु येशूलाई र उहाँलाई पछ्याउनेहरूलाई अति नै धेरै घृणा गर्थे, तर जब तिनले प्रभु येशूलाई आफ्नो उद्धारकर्ताको रूपमा थाहा पाए यसले उसको हृदयलाई तोडिदियो, चकनाचुर पारिदियो, पगालिदियो। उसको पत्थरको हृदयलाई चिरा चिरा पारी पगालिदियो। र तिनले गलाती 3:20 पदमा भन्न सके, उहाँले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई दिनुभयो। 10 पदमा भनिएको छ, तर उहाँका भाइहरू चाडमा गएपछि उहाँ पनि खुलम खुला होइन तर गुप्त रूपमा जानुभयो। उहाँ पनि गुप्त रूपमा जानुभयो, अर्थात भीड़सँग होइन तर एक्लै जानुभयो। सम्भवत उहाँसित आफ्ना केही चेलाहरू पनि थिए। उहाँले आफूतिर अरूहरूलाई आकर्षण गर्न चाहनु भएन। 11-13 पदमा भनिएको छ, चाडमा यहुदीहरूले उहाँलाई खोजिरहेका थिए र उनी कहाँ छन् भनी सोध्दै थिए। भीड़हरूका बीचमा उहाँको विषयमा चर्चा हुन लाग्यो। कोही भन्थ्यो उनी असल छन्, अरूले भन्थे होइन यसले मानिसहरूलाई भ्रम पारिरहेको छ। तर यहुदीहरूको डरले उहाँको विषयमा कोही खुलमखुला बोल्दैन थिए। मित्र, यहाँ उल्लेखित येशूलाई खोज्ने यहुदीहरू चाहिँ धार्मिक शासकहरू थिए। तिनीहरूले उहाँको खोजिरहेका थिए र त्यहाँ उहाँलाई पाउनलाई आशा गरिरहेका थिए, किनभने व्यवस्थाले माग गर्दथ्यो कि उहाँ चाडमा आउनुपर्छ र उहाँको बारेमा थुप्रै छलफल वाद विवाद कुराकानी भइरहेको थियो। तर यो अति नै गोप्य रूपमा गरिएको थियो, किनभने यदि कुनै व्यक्तिले उहाँको पक्षमा भएर कुरा गरिरहेको सुने तिनीहरूलाई आक्रमण गरिने थिए र गिरफ्तारको जोखिममा पर्ने थिए। 14 पदमा भनिएको छ, चाडको बीचमा येशू मन्दिरभित्र पस्नुभयो र शिक्षा दिनुभयो। हेर्नुहोस्, अकस्मात उहाँ मन्दिरमा देखा पर्नुभयो। मलाकी 3:1 पदले भन्छ, परमप्रभु जसलाई तिमीहरू खोज्दछौ 81 मन्दिरमा आउने छन्। अनि 15 पदमा भनिएको छ, यहुदीहरूले अचम्म मान्दै यसो भने, कुनै अध्ययन नगरी यिनले कसरी यति विद्या हासिल गरे। चाडको बीचमा मन्दिरको चोकमा प्रकट भइकन येशूले भीड़हरूलाई सिकाउन लाग्नुभयो। यहुदीहरू अर्थात यहुदी अगुवाहरूले धर्मशास्त्रको बारेमा येशूको ज्ञानमा अचम्म माने। ती अगुवाहरू चाहिँ व्यवस्थाका पक्का अध्यापकहरू र फरिसीहरू थिए, पण्डितहरू थिए। तिनीहरूले ठिक ठिकसँग तालिम पाएका थिए शास्त्रको। तर यस व्यक्ति येशूको ज्ञानमा तिनीहरू छक्कै परिरहेका थिए। उहाँका शत्रुहरू त यो कुराको स्वीकार गर्न बाध्य भए। 46 कोही पनि मानिसले यस मानिसले जस्तो कहिले बोलेन। अनि 16 पदमा भनिएको छ, तब येशूले जवाब दिए, तिनीहरूलाई भन्नुभयो, मेरो शिक्षा मेरो होइन तर उहाँको हो जसले मलाई पठाउनुभयो। येशूको ज्ञान परमेश्वरबाट आएको थियो। 17 पदमा भनिएको छ, यदि कुनै मानिसले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरो शिक्षा परमेश्वरतर्फबाट हो कि मेरो आफ्नै तर्फबाट हो सो उसले जान्नेछ। पुरानो नियम 34:8 पदले निमन्त्रणा दिन्छ, चाखेर हेर प्रभु कति भला हुनुहुन्छ। अंग्रेजीमा एउटा उखान छ, मिठाईको प्रमाण यसको खानेमा वा खाईमा छ। येशूले तपाईँलाई निमन्त्रण दिनुहुन्छ, आएर प्रयोगशालामा जाँच गर। उहाँ भन्नुहुन्छ, यदि कुनै मानिसले उहाँको इच्छा पालन गर्न चाहन्छ भने यस विषयको शिक्षाको जान्नेछन्। यहाँ हामीसँग कदमहरू छन् उहाँप्रति ज्ञान, प्रेम र आज्ञाकारिता। त्यही नै उहाँ तपाईँले गरेको चाहनुहुन्छ। मित्र, हामी धेरैजना त्यस्ता छौं, आफूले वास्तविक खास कुरा नजानिकन कसो गर्नुपर्ने हो, के गर्नुपर्ने हो सो कुराहरू अरूलाई बताउन मन पराउँछौं। येशू भन्नुहुन्छ, परमप्रभुलाई चाख। यदि कुनै मानिसले उहाँको इच्छा पालन गर्छ भने उसले यस शिक्षाको विषयमा जान्नेछ, चाहे परमेश्वरको होस् या म आफू स्वयंको बारेमा बोलू। त्यही नै परमेश्वरको वचनको चमत्कार हो। यदि तपाईँ परमेश्वरको इच्छा पालन गर्न इच्छुक हुनुहुन्छ भने परमेश्वरले यसको तपाईँलाई वास्तविक बनाइदिनुहुन्छ। पवित्र आत्मा तपाईँलाई यसको पक्का गरिदिनुहुनेछ। 18 भनिएको छ, जसले आफ्नै तर्फबाट बोल्दछ उसले आफ्नै सम्मान खोज्दछ, तर जसले आफूलाई पठाउनेको सम्मान खोज्दछ त्यो सत्य हो र उसमा छल हुँदैन। प्रश्न हो, के मानिसहरू परमेश्वरको वचन सुन्न चाहन्छन्? यदि तिनीहरू उहाँलाई सुन्छन् भने तब परमेश्वर तिनीहरूसँग उहाँको वचनमा बोल्नुहुनेछ। त्यसपछि तिनीहरूले येशू ख्रीष्टलाई ग्रहण गर्नेछन् जो पिताको निम्ति बोल्नलाई आउनुभयो। अभाग्यवश मानिसहरू प्राय धेरै मानिसहरूमा रुचि लिन्छन् जो आफ्नै महिमा खोजी गरिरहेका छन्। यदि प्रभु येशू कुनै नयाँ झुट्टा शिक्षा वा झुट्टा धर्म स्थापित गर्न प्रयास गरिरहनु भएको भए यी मानिसहरूले उहाँका कुराहरूलाई सुन्ने थिए, तर प्रभु येशूले आफ्नै महिमा गरिरहनु भएको थिएन, बरु उहाँले सम्पूर्ण महिमा पितालाई दिइरहनु भएको थियो। 1 कोरिन्थी 2:14 पदले भन्छ, अब शारीरिक मानिसले परमेश्वरको आत्माका कुराहरू ग्रहण गर्दैन किनकि ती त्यसको निम्ति मूर्खता हुन्छन् र त्यसले ती बुझ्न सक्दैन, किनकि ती आत्मिक रीतिले जाँचेका हुन्छन्। त्यही कारण केही मानिसहरू बाइबल पढ्छन् तर त्यसबाट केही कुरा पाउँदैनन्। भनिएको छ, जसले आफ्नै तर्फबाट बोल्दछ उसले आफ्नै सम्मान खोज्दछ, तर जसले आफूलाई पठाउनेको सम्मान खोज्दछ त्यो सत्य हो र उसमा छल हुँदैन। 19 पदमा भनिएको छ, के मूसाले तिमीहरूलाई व्यवस्था दिएन तर तिमीहरू कसैले त्यो व्यवस्था पालन गर्दैनौ? तिमीहरू किन मलाई मान खोज्दैछौ? यहुदीहरूमा प्रशस्त मात्रामा छल, अधर्म र कपट थियो। येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरू कसैले व्यवस्था पालन गर्दैनौ। अहिले व्यवस्था भंग गर्ने झुटो दोष तिनीहरू येशूमाथि लगाउँदै थिए, तर व्यवस्था भंग गर्नेहरू त वास्तवमा तिनीहरू नै थिए, कारण तिनीहरू उहाँलाई मार्नलाई खोज्दै थिए, षड्यन्त्र रच्दै थिए। एकदम साधारण कुरा यही हो कि जुन मानिस आफै कुनै पापमा दोषी छ त्यसले सबभन्दा छिटो उही पापको दोष अर्कामाथि लगाउन खोज्छ। 20-21 पदमा भनिएको छ, भीड़ले जवाब दियो, तिमीलाई भूत लागेको छ, कसले तिमीलाई मार्न खोज्दैछ? येशूले जवाब दिई तिनीहरूलाई भन्नुभयो, एउटा काम मैले गरे अनि तिमीहरू सबै यसमा आश्चर्य मान्दछौ। सम्भवत येशूको वचन सुन्ने भीड़का केही मानिसहरूले येशूलाई मार्ने धार्मिक अगुवाहरूको षड्यन्त्रको बारेमा केही जानेनन्, त्यसकारण तिनीहरूले येशूलाई भूत लागेको छ भन्ने ठाने। येशूले आफ्ना कामहरूको संकेत गर्नुहुन्छ जब उहाँले बेत्सैदाको दहमा एक कुजो व्यक्तिलाई निको पार्नुभएको थियो। 22-24 पदमा भनिएको छ, मूसाले तिमीहरूलाई खतनाको रीति दिएका छन्, हुन त यो मूसाको तर्फबाट त होइन तर पिता पुर्खाबाट हो, र पनि विश्राम दिनमा तिमीहरू मानिसलाई खतना गर्दछौ। खतना नै त्यो एक संस्कार वा धार्मिक कृत्य हो यहुदी धर्म अनुसार जुन पछाडि अब्राहमसम्म जान्छ। यो संस्कार मोसाइक व्यवस्था भन्दा पुरानो छ। उहाँ तिनीहरूलाई देखाइरहनु भएको छ कि तिनीहरूका आफ्ना अभ्यासमा तिनीहरूका आफ्नै परस्पर विरोध वा असंगति छ। व्यवस्थाको पालन गर्न कोशिश गर्नमा तिनीहरूले व्यवस्थाको तोडे, उल्लंघन गरे। यदि कुनै बालक केटा विश्राम दिनमा 8 दिन पुगेको थियो भने तिनीहरूले व्यवस्थाको तोड्ने थिए, किनकि तिनीहरूले त्यस बालकको खतना गर्ने थिए। तिनीहरूसँग यसको कुनै जवाब थिएन। तब उहाँले तिनीहरूलाई बोक्रे, पाखण्डी, इन्साफहरू बनाएकोमा चेतावनी दिन्छन्। मित्र, आज पनि परमेश्वर हरेकको पाखण्डपन, बोक्रेपनको निन्दा गर्नुहुन्छ। हृदयमा व्यवहारमा एउटा काम, बोलाइमा अर्को काम। प्रभुले हामी सबैलाई यो हृदय दिउन् र यो ज्ञान दिउन्, यो शक्ति सामर्थ्य दिउन्, अनुग्रह दिउन् कि हामी वास्तवमा व्यवहारिक व्यक्ति, साक्षीको व्यक्ति अनि प्रभुको सन्तानको व्यक्तिको रूपमा देखा पर्न सकौं, मानिसहरूले चिन्न सकुन्। प्रभु आजको यो बाइबल अध्ययनबाट हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
This one.
श्रोता अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।